हामीले रोमी 13 4 अन्तर्गत चाहिँ मृत्यु दण्ड सम्बन्धी बाइबलका शिक्षाहरू अथवा बाइबल सिकाएको यो शिक्षा सम्बन्धी 10 बुँदाहरू हेर्ने क्रममा अब तेस्रो बुँदा हेर्न लागिरहेछौँ। त्यो यो कि मृत्युदण्ड पाउन लायकका अपराधहरू छन् भनेर बाइबलले सिकाउँछ, अनि त्यो सिकाएकोले पनि मृत्युदण्डले चाहिँ 10 आज्ञाको 6 आज्ञालाई चाहिँ उल्लङ्घन गर्दैन अथवा मिच्दैन भन्ने कुरा बुझिन्छ। भन्नुपर्दाखेरि चाहिँ प्रस्थान 20 अध्यायमा चाहिँ 10 आज्ञा उल्लेख छ, होइन त? प्रस्थान 20 अध्यायमा, अनि ठिक प्रस्थान 21 अध्यायमा आएर चाहिँ अब मृत्युदण्ड योग्यका अपराधहरूलाई उल्लेख गरेको छ। हामी त्यहाँ जाउँ त, अब प्रस्थान 21 अध्याय, अब प्रस्थान 21 अध्यायमा चाहिँ त्यहाँ कति अपराधहरू उल्लेख छन् जसको बदला चाहिँ मृत्युदण्ड दिनुपर्छ भनेर सिकाएको छ। 21 अध्यायको 12 पदमा हेर्नुहोस् त, कसैले कुनै मानिसलाई हिर्कायो र यो मर्यो भने त्यो निश्चय नै मारियोस्, त्यसैले हत्याराको कुरा गरिएको छ। अनि त्यसपछि 15 पदमा, अनि जसले आफ्ना बाबु वा आफ्नी आमालाई हिर्काउँछ त्यो निश्चय नै मारियोस् भनेको छ। यहाँ पनि 12 पद जस्तै छ, तर यहाँ चाहिँ बाबु आमालाई हिर्काएको कुरा छ यहाँ। त्यसपछि 16 पदमा मान्छेलाई अपहरण गर्ने सवालमा, अनि जसले कुनै मानिसलाई चोर्छ, अपहरण गर्छ भनेको किडन्याप, र यसलाई बेच्छ अथवा यो त्यसको हातमा भेट्टाइयो भने त्यो निश्चय नै मारियोस्। अनि त्यसपछि बुवा आमालाई सराप्ने काम पनि मृत्युदण्डको लायक छ भनेर सिकाउँछ व्यवस्थाले 17 पद, अनि जसले आफ्ना बाबु वा आफ्नी आमालाई सराप्छ त्यो निश्चय नै मारियोस्। यो व्यवस्था चाहिँ परमेश्वरले इजरायललाई दिनुभएको थियो, अनि उनीहरूले यो चाहिँ कार्यान्वयन गर्न उनीहरू जिम्मेवार थिए। तर यिनीहरू मात्र होइन, व्यवस्थामा अझ अरू अपराधहरू पनि उल्लेख छन् जो चाहिँ मृत्युदण्ड लायकका छन् भनेको छ। व्यभिचार समय मृत्युदण्डको लायकको अपराध गरिन्थ्यो। हाड नाताको बीचको यौन सम्पर्क पनि मृत्युदण्डको अपराध मानिन्थ्यो, अनि पशुसित कुकर्म गर्ने पनि मृत्युदण्ड दिनु पर्थ्यो। त्यो चाहिँ लेवी 20 अध्यायमा हो, तपाईँहरूले लेवी 20 10 17 त्यो पढ्न सक्नुहुन्छ। त्यसैले मृत्युदण्ड लायकको अपराधहरूको यहाँ सूची भेटिएकोले मृत्युदण्ड दिनु चाहिँ 10 आज्ञासँग यो जुत्दैन। चौथो कुरा चाहिँ यो सिक्छौँ बाइबलबाट कि यस्तो मृत्युदण्ड सम्पादन गर्ने को हो त? आधिकारिक व्यक्ति चाहिँ अथवा आधिकारिक निकाय चाहिँ लाई परमेश्वरका सेवक भनेको छ। रोमी 13 4 त्यहाँ फर्कौँ त हामी, यसरी मृत्युदण्ड कार्यान्वयन गर्ने आधिकारिक निकायलाई चाहिँ परमेश्वरको सेवक भनेर चाहिँ जनाइएको छ। रोमी 13:4 अनि नयाँ नियम लेखिँदाको समयहरूमा चाहिँ मृत्युदण्डको अभ्यास चाहिँ चलि नै रहेको थियो, अनि त्यसैले सरकार अथवा परमेश्वरको सेवकले चाहिँ तरवार भिर्दछ भन्ने कुरा उल्लेख गर्नुको तात्पर्य त्यो हो। कुकर्मीहरूमाथि तरवारले त्यो क्रोध सम्पादन गर्थ्यो। अनि प्रेरित पावल पनि त्यही समयमा जिउँथे, अनि जुन बेला चाहिँ मृत्युदण्डको चलन थियो, आज चाहिँ प्राय जसो देशहरूमा चाहिँ मृत्युदण्डको चलन हटाएको छ सरकारहरूले, बाइबलको विपरीत हो। अनि कतिपय देशहरूमा चाहिँ छन् यो मृत्युदण्ड अहिले पनि छन्। अनि अनि के छ भने पावल प्रेरितले चाहिँ जब मृत्युदण्डको कुरा गर्दाखेरि उसले यो मृत्युदण्ड राम्रो कुरा होइन भनेर कहीँ पनि लेखेको छैन बाइबलमा. उसले चाहिँ यो अभ्यासले गल्ती ठहराएको छैन यो 13 अध्यायमा. उल्टो उसले त भन्छ यो तरवार भिर्ने व्यक्ति त परमेश्वरको सेवक हो भन्छ. तसर्थ कुकर्मीलाई सजाय दिने व्यक्ति चाहिँ परमेश्वरद्वारा नै अधिकार दिएको व्यक्ति भएकोले त्यसो गर्छ भन्ने कुरा चाहिँ हामीलाई सिकाएको छ. त्यो हो चौथो बुदा. पाँचौं बुदा चाहिँ के भने यो मृत्युदण्ड चाहिँ एउटा प्रभावकारी प्रतिरोधक हो. प्रतिरोधक भनेको चाहिँ रोक्ने, अपराध गर्नलाई चाहिँ यसले चाहिँ ब्रेक लगाउँछ. मृत्युदण्ड अपराधीलाई निरुत्साहित पार्ने कुरा हो. एकदमै प्रभावकारी छ यस सवालमा चाहिँ. किन? किनभने मान्छेको सबैभन्दा ठूलो डर चाहिँ के हो? बाइबल भनेको छ मान्छेको सबैभन्दा ठूलो डर चाहिँ मृत्युको हो. हिब्रु 2 त्यो सिकाएको छ. पल्ट हिब्रु 2 अध्याय यो खण्डमा चाहिँ प्रभु येशू हामीलाई बचाउनलाई चाहिँ मानिस बनेर आउनुभएको कुरा छ. हामी जस्तै मासु र शरीर रगतको भागीदार बन्नुभयो. अब्राहमको वंशमा उहाँ आउनुभयो भनेर बताएको छ. अनि यहाँ 14 पदमा पढ्छौँ, यसकारण छोरा छोरीहरू मासु र रगतका भागीदार भएका हुनाले उहाँ आफै पनि उसरी नै ती कुराकै भागी हुनुभयो. उहाँ मानिसको शरीर नै धारण गर्नुपर्ने कारण के थियो? यहाँ पढ्दै जान्छ, मर्नको लागि. परमेश्वर त मर्न सक्नुहुन्न, तर उहाँ मानिस भनेर चाहिँ उहाँ मर्न सक्नुभयो. अनि उहाँको मृत्युले चाहिँ हामीलाई शैतानबाट चाहिँ छुटकारा दिएको छ. शैतानलाई चाहिँ नष्ट गरेछ. मृत्युमाथि पनि विजय हामीलाई उपलब्ध गराएको छ. यहाँ लेखेको छ, यसकारण छोराछोरी मासु रगतका भागीदार भएका हुनाले उहाँ आफैले आफै पनि उसरी नै ती कुराकै भागी हुनुभयो, मानिस बन्नुभयो. मृत्युद्वारा उहाँ प्रभु येशू क्रुसमा मरेर मृत्युको सामर्थ्य भएकोलाई अर्थात् शैतानलाई नष्ट गर्नलाई. 15 पद, साथै मृत्युको डरले सारा जीवनभरि दासत्वमा परेका सबैलाई छुटाउनलाई. प्रभुलाई पाउन अगाडि तपाईँलाई मृत्युको डर थियो कि थिएन? है, मलाई त एकदम डर थियो. सबभन्दा डर नै त्यही थियो. तपाईँहरू कोही कोही सायद अहिले पनि डराउनुहुन्छ होला मर्नदेखि. मुक्ति पाउनु भएको छैन कि सोच्नुहोस् है. हामीलाई डर हुन्थ्यो, तर अहिले हामीलाई डर छैन. किनभने मृत्यु विजयमा निलियो भनेको छ. जब प्रभु येशू ख्रीष्ट मरेर बौरी उठ्नुभयो, उहाँले चाहिँ हामीलाई उहाँ सँगसँगै मृत्युमाथि पनि विजयी बनाउनु भएको छ. अनि त्यसैले हामीलाई त्यो डर छैन. तर अधिकांश मानिसहरू जो हराएका छन् उनीहरूलाई मृत्युको डर छ. अनि यदि सरकारले चाहिँ ल हत्या गरिस् भने तेरो ज्यान जान्छ भन्यो भने चाहिँ अब उसले दुईपटक सोध्छ कम्तीमा, उसले त्यो अपराध गर्न अगाडि चाहिँ. तर यदि चाहिँ हत्या गर्नेलाई चाहिँ आजीवन कारागार भन्यो भने चाहिँ मलाई त रिस उठिरहेछ. मान्छेलाई मार्दिने अब जेल त जान्छ. होस्, अब आजीवन कारागार भए पनि ठिकै छ, त्यहाँ अब खाना दिइहाल्छ, काम पनि गर्नु पर्दैन, टिभी पनि छ भन्छ, एक दुईवटा पेसा पनि सिकाउँछ अरे, पैसा पनि कमाउला त्यहाँभित्र. अब होइन, त्यस्तो सोचाइ छ है, त्यस्तै सोचाइ छ. अनि अनि कसले तिरिरहेछ उनीहरूलाई पाल्नलाई? जनताले तिरिरहेछ है, सबै कर उठाइरहेछ. तर त्यो भए पनि हामीलाई यहाँ के सिकाएको छैन? बाइबलले चाहिँ मृत्युदण्ड चाहिँ सिकाएको हो. उहिले नै है जलप्रलय तुरन्त पछि सिकाएको थियो. अनि त्यसैले यो चाहिँ एकदम प्रभावकारी प्रतिरोधक हो. एक्चुली व्यवस्था 19 हेर्नुहोस् न, व्यवस्था 19 व्यवस्था 19 जब न्याय छिट्टै सम्पादन गरिन्छ, अपराधीलाई छिट्टो जब दोष दिन्छ नि, त्यसले चाहिँ एकदम प्रभावकारी रूपमा काम गर्छ ल त्यस्तो चाहिँ गर्नु हुँदैन रहेछ भनेर अनि यहाँ इजरायलीहरूलाई व्यवस्था दिँदा यही कुरा सिकाएको थियो 19:20 अनि बाँकी मानिसहरूले यहाँ चाहिँ 19 पनि पढौँ एकजनाले चाहिँ अब झुटो आरोप लगाएर आफ्नो छिमेकीलाई चाहिँ दोषी ठहराउन खोजेको थियो त्यो छानबिन गर्दाखेरि चाहिँ त्यो आरोप लगाउने नै दोषी रहेछ अनि 19 यहाँ पढ्छौँ त्यसले आफ्नो भाइलाई जे जस्तो गर्न खोजेको थियो त्यस्तै तिमीहरूले त्यससित गर यसरी तिमीले आफ्नो बीचबाट यो खराबी हटाइदिन अनि 20 भनेछ अनि बाँकी मानिसहरूले यो सुन्नेछन् र डराउनेछन् देख्नुभयो अनि तिमीहरूको बीचमा यस्तो खराबी काम फेरि कहिले गर्ने छैन एकदम प्रभावकारी प्रतिरोधक हो जब छिट्टै न्याय कार्यान्वयन गरिन्छ तर कार्यान्वयन गर्न ढिलो गर्यो भने अनि खेतको कुरा यस्तै हुने गर्छ कति कुराहरूमा ढिलो हुँदाखेरि चाहिँ खास केही हुँदैन रहेछ भनेर चाहिँ उत्साह पाउँछन् त्यो कुरा चाहिँ उपदेशकमा सिकाएछ उपदेशक 8 उपदेशक 8 सुलेमान राजाले उपदेशक 8:11 ऊ आफै पनि एउटा न्यायाधीश राजा थियो अनि उसले यो बुझेको थियो यहाँ उपदेशक 8:11 लेखेको छ खराब कामको दण्ड झट्टै दिइँदैन यसैले मानिसका सन्तानहरूभित्र तिनीहरूको हृदय खराब काम गर्नमा पुरा रीतिले लग्गु भएको हुन्छ भनेको छ तर मानव सरकारले चाहिँ छिट्टो दण्ड दिनु पर्थ्यो हाम्रै आफ्नो परिवारमा पनि हामीले सोच्नुपर्छ हाम्रो छोराछोरीहरूले हाम्रो सानो नानीहरूलाई हुर्काउने क्रममा यदि हामीले उनीहरूले गरेको खराब कामलाई चाहिँ खालि हेरेर बस्यौँ भने चाहिँ ऊ झन् लग्गु हुन थाल्छ त्यसमा उसले आफ्नो हात चलाउँछ आफ्नो भाइलाई हिर्काउँछ अनि आमालाई चाहिँ नरम तरिकाले जवाफ दिन्छ तपाईँले केही गर्नुहुन्न होइन त्यसो हो भने चाहिँ उसलाई चाहिँ तपाईँले झन् खराब काम गर्नमा पुरा रीतिले लग्गु बनाउँदै हुनुहुन्छ गलत तालिम दिँदै हुनुहुन्छ अनि एउटा त्यो हामीले ल्याएनौँ है त्यो छैन माफ गर्नुहोस् ल ठिक छ त्यसैले सही सजाय तुरुन्तै सम्पादन गरिनुको महत्व यहाँ देख्छौँ त्यसैले प्रभावकारी प्रतिरोधक हो मृत्युदण्ड छैटौँ बुदामा चाहिँ एउटा आपत्तिजनक अर्को कुरा मानिसबाट आउन सक्छ यो मृत्युदण्ड चाहिँ निर्दयी कुरा हो मृत्युदण्ड भनेको चाहिँ एकदम अमानवीय कुरा हो यस्तो खालको तर्क मानिसहरूले ल्याउँछन् प्रश्न के साँच्चै मृत्युदण्ड अमानवीय निर्दयी कुरा हो त हुन त मृत्युलाई हेर्न चाहिँ एउटा प्रिय कुरा त होइन कसैको लागि पनि मलाई लाग्छ अनि मृत्युदण्ड दिने जिम्मेवारी कसैको छ भने त्यो पनि त्यति लोभलाग्दो जागिर त होइन तैपनि हामी होसियार हुनुपर्छ पीडित पक्षलाई हामीले बिर्सेर होइन जसले त्यहाँ दुःख पायो अपराधको कारण र अपराधीलाई चाहिँ दया देखाउन थाल्नुबाट होसियार हुनुपर्छ हाम्रो ध्यान चाहिँ एकदम सन्तुलित हुनुपर्ने परमेश्वर वचनले हामीलाई सहायता गर्छ किनभने कसैले यदि जानी बुझी कसैको हत्या गर्छ भने त्यो पो अमानवीय हो त्यो पो निर्दय हो कसैले चाहिँ कसैलाई चाहिँ बलजती बलात्कार गर्छ भने त्यो पो अमानवीय हो त्यो पो निर्दय हो अथवा जहाज अपहरण गरेर लान्छ त्यो पो अमानवीय हो अस्ति ठोक्काइदियो त्यत्रो प्लेन त्यत्रो मान्छेहरू मरे त्यो पाइलट आफ्नो नाम कमाउनलाई है त्यो निर्दय हो त्यो अमानवीय हो अनि मान्छेको जिन्दगी बर्बाद गर्ने चिजहरू बेच्न लागु पदार्थहरू गाँजा अनि के हुन्छ त्यस्तो कुराहरू होइन चरेस अनि त्योसँग जाने चिजहरू जीवन बर्बाद त्यस्तोलाई चाहिँ त्यो अमानवीय हो त्यो निर्दय हो अनि त्यसैले कोही कोही चाहिँ अपराधी ओहो होइन फाँसी दिने रह्यो त नराम्रो हो भनेर चाहिँ उनीहरू अभियानमा जान्छ अनि मेरो बुवा पनि धेरै वर्ष उहाँले चाहिँ आफ्नो जीवन चाहिँ के अरे मृत्युदण्डको विरोधमा चाहिँ उहाँले चाहिँ समय त्यो त्यसको विरुद्धमा चाहिँ एउटा अभियान चलाउने समय बिताउनु भयो हुन त विवेकको कारण आफ्नो विश्वासको कारण जेलमा राखिएकाहरूको पक्षमा पनि उहाँले थुप्रो प्रयास गर्नुभयो. तर मृत्युदण्ड चाहिँ उहाँ चाहिँ अमानवीय हो, निर्दयी हो भन्ने चाहिँ पक्षमा हुनुहुन्थ्यो. तर मृत्युदण्डको सम्बन्धमा एक व्यक्तिको धारणा जेसुकै होस् होइन, के कुरा चाहिँ निश्चित छ भने यदि हत्यारालाई फाँसी दियो भने उसले फेरि हत्या चाहिँ गर्न पाउँदैन. हाम्रो देशमा चाहिँ हत्यारालाई मृत्युदण्ड छैन, तर के भन्ने गर्भपतनलाई चाहिँ अनुमति छ, नजन्मेको बालकलाई चाहिँ मार्न पाइन्छ. फेरि त्यसैले परमेश्वरको वचन अनुसार गर्न खोज्यो भने त समाज एकदम राम्रो हुन्थ्यो. परमेश्वरले ठिक विचारहरू दिनुभएको छ, हामी विश्वासीहरूले चाहिँ कम्तीमा त्यो जानेर ठिक यो हो बेठिक यो भन्नु चाहिँ पर्छ. हामीलाई नै अधिकारी हामी नहौला, हामी प्राय जसो हुँदैनौँ उच्च अधिकारीहरूमा, तर हामी चाहिँ प्रार्थना गर्न सक्छौँ हाम्रो सरकारको लागि. अब सातौँ नम्बर बुँदामा छ, त्यसैले अमानवीय निर्दयी होइन मृत्युदण्ड. पावलको व्यक्तिगत गवाही चाहिँ के थियो नि, मृत्युदण्ड अमानवीय हो यो निर्दयी हो भन्ने थियो थिएन. प्रेरित 25 अध्यायमा चाहिँ हामी पढौँ एकचोटि. पावल आफै जेलमा परेको थियो, मृत्युदण्ड दिन चाहनेहरू त्यहाँ थुप्रो थिए. एकपल्ट त 40 त ऊ नमरेसम्म हामी खाना पनि खाँदैनौँ पिउँदा पनि पिउँदैनौँ भनेर आफूलाई श्रापले बाँधेर राखेको थियो. कुनि के भयो तिनीहरूलाई चाहिँ, किनभने पावल त मारिएन त्यो बेलामा, किनभने परमेश्वरको इच्छा बिना भँगेरा पनि खस्दैन. पावल उहाँको इच्छा नभएसम्म ऊ मारिनेवाला थिएन. तर मृत्युदण्डको बारेमा चाहिँ पावलले कहिले पनि विरोध गरेको पाउँदैन, कहिले पाउँदैन. 25 अध्यायको खण्डमा चाहिँ के छ नि, ऊ चाहिँ योप्पा सहर नजिक सिजरिया भन्ने ठाउँमा चाहिँ त्यहाँ हेरोदको दरबार थियो, अनि त्यहाँ चाहिँ उसलाई जेलमा राखिएको थियो. अनि रोमको हाकिमहरू कहिले एउटा कहिले अर्को आउँदै थियो आफ्नो पालोमा. अनि राज्यपाल फेस्टसको सामु उसले आफ्नो पक्षमा बोल्न पाउँदाखेरि उसले चाहिँ के भन्छ हेर्नुहोस् है, 25 अध्याय. अब हुन त हामी 10 पनि पढौँ, 25:10. तब पावलले भने, म त सिजरको न्याय आसनको सामु उभिरहेछु, यही मेरो न्याय हुनु पर्दछ. मैले यहुदीहरूलाई कुनै खराबी गरेको छैन, यो तपाईँ आफै राम्ररी जान्नुहुन्छ. 11, किनकि म अपराधी छु भने वा मारिनलाई के अरे मारिन लायकको कुनै काम गरेको छु भने म मर्नलाई इन्कार गर्दिन भनेर भन्छ उसले. यसबाट तीनवटा कुरा सिक्छौँ. एउटा कुरा चाहिँ के भने, पावल के जान्दथ्यो, कुनै कुनै अपराधहरू चाहिँ मृत्युदण्ड लायकको हुन्छन् भन्ने कुरा जान्दथ्यो. दोस्रो कुरा के भने, त्यस्ता अपराधीहरूलाई चाहिँ मृत्युदण्ड दिनै पर्छ भनेर पनि उसले बुझ्दथे. अनि तेस्रो कुरा चाहिँ उसले के समेत भन्यो भने, म आफै त्यस्तो अपराधी छु भने म पनि मर्ने इन्कार गर्दिन. त्यसैले पावल आफै त वास्तवमा मारिन लागेको कुनै पनि काम गरेको थिएन, तैपनि मृत्युदण्डको सवालमा चाहिँ उसले सिकाएको कुरा चाहिँ स्पष्ट छ, कहिले पनि बाइबल जुधेको छैन. तरी पनि अब पावलकै कुरा गर्दाखेरि पछि चाहिँ उसलाई मृत्युदण्ड चाहिँ दियो. किन, के अपराध गरेको थियो? उसको अपराध चाहिँ यही थियो कि उसले चाहिँ परमेश्वरको अनुग्रहको सुसमाचार प्रचार गरे, उसको अपराध यही थियो. प्रभु येशूलाई फाँसी दियो, किन? उहाँले चाहिँ सत्य बोल्नुभयो, परमेश्वरको पुत्र हुनु भनेर. तर परमेश्वरको योजना भयो यी सब, अनि हाम्रो जीवन पनि उहाँको हातमा छ. हामी निर्धक्कको साथ हामी परमेश्वरको सत्यतामा खडा भएर हामी जिउनुपर्छ. आठौँ बुदा चाहिँ यो हो कि पिछडिएका मानिसहरू उनीहरूले आधुनिक सभ्यता भनौँ न को अनुभव नभएका मानिसहरूलाई समेत पनि हत्यारा चाहिँ मृत्युदण्ड पाउँछ भनेर थाहा छ भन्ने कुरा बाइबलले सिकाएको छ. प्रेरित 28 अध्यायमा यो हामी देख्छौँ. यो चाहिँ पावललाई त्यो सिजरियाबाट रोमतर्फ लान्छ, जहाजमा जान्छ, हुरी बतास चल्छ भयङ्कर, अनि एउटा टापुमा ठक्कर खाएर जहाज भताभुङ्ग हुन्छ. अनि तर कोही पनि मर्दैन, उनीहरू चाहिँ उत्रिन्छन्, अनि एउटा टापुमा उनीहरू आइपुग्छन्, मेलिटाको टापु. त्यहाँ त त्यो टापुमा एकदम पिछडिए खालका मान्छेहरू, उनीहरूलाई धेरै त्यो बेलाको आधुनिक उनीहरू थाहा नभएको मान्छेहरू रहेछन्। तर घटना यस्तो छ, हेर्नुहोस् एकदेखि चार पदमा, जब तिनीहरू बाँचेर निस्के तब त्यो टापु मेलिटा भनिँदो रहेछ, अनि तिनीहरूले थाहा पाए भनी तिनीहरूले थाहा पाए, अनि ती आदिवासी, यो पिछडिएको मानिसहरू कुरा गर्दैछौ, मानिसहरूले हामीलाई ठूलो दया देखाए किनभने पानी परिरहेको र जाडो भएको हुनाले तिनीहरूले आगो बाले र हामी सबैलाई स्वागत गरे। पावल अल्छे थिएन, ऊ चाहिँ ऊ पनि त्यहाँ आगो बाल्न मदत गरे यहाँ। अनि जब पावलले एक बिट्टा झिक्रा जम्मा पारेर आगोमाथि राखे, ओहो, तब एउटा बिखालु सर्प रापबाट बाहिर निस्क्यो, उसको निन्द्रा भङ्ग भएछ र उनको हातमा टाँसी बिचरा पावललाई टोकेछ बिखालु सर्पले। चार पद, अनि जब ती आदिवासीहरूले त्यस बिखालु जन्तुलाई उनको हातमा झुन्डिरहेको देखे तब तिनीहरूले आपसमा भने, यो मान्छे पक्कै ज्यानमा रहेछ, समुद्रबाट उम्के तापनि न्यायले यसलाई जिउन नदिने रहेछ। यो आदिवासीहरूले के देख्यो भने यो सर्पको टोकाई चाहिँ मृत्युदण्ड ठाने उनीहरूले, अनि उनीहरूले भने मृत्युदण्ड पाइरहेछ, ए त्यसो यो मान्छे चाहिँ हत्यारा रहेछ। यसै यो पिछडिको मान्छेहरूलाई पनि उनीहरूको अन्तस्करणभित्र एउटा न्यायको मानदण्ड जुन परमेश्वरले राखिदिनु भएको छ त्यसले के भनिरहेको थियो भने हत्यारा मृत्युदण्डको योग्य हुन्छ। अन्त पछि उनीहरूको सोचाइ बदलियो किनभने पावल मरेन, यहाँ उसको मर्ने समय भएको थिएन, न सर्पले न यहुदीहरूले न कसैले है। तर यी आदिवासीहरूलाई समेत थाहा थियो हत्यारा मृत्युदण्डको योग्य हुन्छ। अब नौ बुधामा, अब चाहिँ हामी कलवरी डाँडामा जान्छौँ, लुका 23 अध्यायमा जाउँ, त्यहाँ पनि हामी हेर्दाखेरि के पाउँछौ, बीचको क्रुसको दुईपट्टि चाहिँ दुईटा खुखार कुकर्मीहरू टाँगिएका थिए, अनि एउटाले अर्कोसँग कुरा गरेको हामी सुनौ। 23 अध्यायमा त्यो कुकर्मी जो बोल्दै थियो ऊ पनि र उसको साथी पनि पक्राउ परेको थियो, उनीहरू चाहिँ मृत्युदण्ड लागेको छ भनेर चाहिँ फैसला भएको थियो, अनि उनीहरूलाई क्रुसमा टाँगियो। अब सोच्नु त हिजो आज जुन जुन देशमा मृत्युदण्ड हुन्छ, जस्तो कि अमेरिका जस्तो देशमा, त्यहाँ त एकदम नरम तरिकाले होइन उसलाई चाहिँ एउटा इन्जेक्सन दिएर अथवा बिजुलीको एउटा बटन दबाएर तुरन्त उसको चाहिँ मृत्यु हुन्छ है। तर त्यो बेला रोमको पालामा पहिलो शताब्दीमा त एकदमै पीडादायी मृत्युदण्ड हुन्थ्यो, क्रुसमा कति दिनसम्म झुन्डिरहनु पर्ने। तैपनि त्यहाँ झुन्डिने एकजनाले के भन्छ, हेर्नुहोस् त 40 पदमा, 23 अध्यायको 40 पदमा हामी पढ्नेछौँ। तर अर्कोले जवाब दिँदै यसो भनेर त्यसलाई हपार्यो, कसलाई हपार्यो भने त्यो कुकर्मी जसले चाहिँ प्रभु येशूलाई निन्दा गर्दै थियो, आफै मरिरहेको थियो तर प्रभुलाई भन्दै थियो ल खै तिमी परमेश्वरको पुत्र भन्दा तिमी पनि आफूलाई बचाऊ, हामीलाई पनि बचाऊ भन्दै थियो। तर अर्कोले चाहिँ जवाब दिँदै यसो भनेर त्यसलाई हपार्यो, के त परमेश्वरको डर मान्दैनस्, जबकि त पनि त्यही दण्डमा परिरहेछस्, हामीले त साँच्चै न्याय अनुसार नै, किनकि हामीले आफ्ना कामहरूको कस्तो फल पाइरहेछौँ, उचित फल, यो मृत्युदण्ड चाहिँ उचित हो हाम्रो लागि पाइरहेछन्, उतै इमान्दार रहेछ। तर यी मानिसले, प्रभु येशूले त कुनै अनुचित काम गरेका छैनन्। त्यसैले कुकर्मीको गवाहीले पनि देखाउँछ कि ऊ त्यस्तो कठिन पीडादायी मृत्युदण्डमा हुँदाखेरि पनि उसको विवेकको कुरा बोल्छ, मृत्युदण्ड चाहिँ हामीले पाउनुपर्ने दण्ड हो। अब प्राय जसो मानिसहरूले चाहिँ सरकारले नै मृत्युदण्ड हुने देशहरूमा पनि मृत्युदण्ड लायकको कामहरू नगरेको हुन्छ प्राय जसो, तर परमेश्वरको सामुन्ने सरकारले हामीलाई मृत्युदण्डको लायक नठहराउला, तर परमेश्वरको सामु चाहिँ हामीले मृत्युदण्ड लायकको काम चाहिँ गरेका छौँ। यो चाहिँ रोमी एक अध्यायमा हामी हेर्छ। रोमी एकमा जाउँ। रोमी एकको 29-32। यो सूचीलाई सुन्नुहोस् एकछिन अनि आफूलाई विचार गर्नुहोस्। यदि तपाईँले पाउनुपर्ने कुरा पाउनु भएको भए तपाईँले के पाउनु पर्थ्यो? परमेश्वरको सामु रोमी एकको 29। सबै प्रकारका अधर्म, व्यभिचार, दुष्टता, लोभ, शत्रुभावले भरिएकाहरू, डाहा, हत्या, झगडा, छल, दुष्ट विचारले भरपूर, कान फुक्नेहरू, निन्दा गर्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, अनादर गर्नेहरू, घमण्डी, सेखीबाजहरू, खराब खराब कुरा जन्माउनेहरू, बाबुआमाको आज्ञा नमान्नेहरू, समाज नभएकाहरू, करार भङ्ग गर्नेहरू, स्वाभाविक माया नभएकाहरू, मेल गर्न नचाहनेहरू, दया नभएकाहरू, यस्ता यस्ता काम गर्नेहरू के पाउन लायकको हुन्छ? मृत्युदण्ड पाउन लायकका हुन्छन् भन्ने परमेश्वरको न्याय भनेछ। यो कुनै मानवीय सरकारको न्यायमा नपर्ला, तर परमेश्वरको न्यायमा त हामी मृत्युदण्ड पाउन लायक छौँ। त्यसैले हामी जसले मुक्ति पाएका छौँ हामी त धन्यवादी हुनुपर्छ कि येशु ख्रिस्टले चाहिँ त्यो मृत्युदण्ड चाहिँ भोग्नुभएको, दोस्रो मृत्यु, नरकको दण्ड चाहिँ येशु ख्रिस्टले हाम्रो निम्ति क्रुसमा मर्नु। यसबाट चाहिँ के देख्छौँ? उहाँको प्रेम देख्छौँ। उहाँको प्रेम अब प्रमाणित भएको छ। कसैले पनि नभन्नुहोस् खै परमेश्वरले मलाई प्रेम गर्छ र, क्रुसमा हेर्नुहोस्, त्यहाँ चाहिँ परमेश्वरले आफ्नो प्रेम प्रमाणित गर्नुभएको छ। आफ्नो प्रेमलाई चाहिँ सिफारिस गर्दै हुनुहुन्छ, मेरो प्रेम यस्तो छ कि तिमी पापी हुँदाहुँदै पनि मेरो पुत्र तिम्रो लागि मर्यो, अब के गर्छ? विश्वास गर्नुभएको छैन भने चाहिँ अब ढिलो नगर्नुहोस्। दशौँ बुधा चाहिँ के भने, फेरि अर्को आपत्तिजनक कुरा जनाउन खोज्छन् मान्छेहरूले, तर मृत्युदण्ड दिँदाखेरि चाहिँ अब झुकेर गल्ती भएर त्यहाँ एउटा निर्दोष व्यक्ति मर्ला नि, अब दुःख कुरा हो, त्यो हुन जान सक्छ किनभने मान्छेको न्यायिक प्रणाली सिद्ध छैन, अनि कतिपटक चाहिँ निर्दोष व्यक्तिहरू पनि दोषी ठहराइरहेको हुन्छ, अनि निर्दोषहरू दण्डमा पर्छन् पनि, अनि दोषीलाई दोषी, निर्दोषलाई निर्दोष ठहराउनु पर्छ भनेर व्यवस्थामा चाहिँ इजरायलीहरूलाई भनिएको पनि थियो, यसमा एकदमै राम्ररी छानबिन गर्नु भन्ने कुराहरू इत्यादि। तर कुरो के भने, अब त्यसरी मृत्युदण्ड दिएला भनेर आपत्ति जनाए पनि, तर ल मृत्युदण्ड दिएन अरे, आजीवन कारागार दियो अरे, अब त्यो पनि गल्ती हुन सक्छ नि। आजीवन कारागार एउटा व्यक्ति निर्दोष व्यक्तिलाई पनि लगाएको हुन सक्छ, अनि हुन्छन् पनि, के गर्ने त? अब एउटा कुरा चाहिँ हामीले बिर्सनुहुन्न, एउटा सुन्दर सत्यता त्यो के भने, स्वर्गमा एकजना परमेश्वर हुन्छ जसले चाहिँ भन्नुभएको छ, म चाहिँ एउटा सिद्ध र धर्मी न्यायकर्ता हुँ र एक दिन चाहिँ सबै कुराहरू म सच्याउनेछु, सबै कुरामा चाहिँ ठिक ठाक पार्नेछु। यो चाहिँ एकदम हामीलाई शान्ति दिने एउटा सत्यता हो। एक दिन चाहिँ परमेश्वरले सबै ठिक पार्नुहुन्छ। परमेश्वर अति महान हुनुहुन्छ, उहाँ त अन्तिम न्यायकर्ता उहाँ नै हो है। सबै न्याय आफ्नो पुत्रलाई सम्पन्न भएको छ, अनि उहाँले अन्तिम न्याय चाहिँ गर्ने उहाँले हो। भाङ्गा कुरा एक दिन उहाँले सोच्याउनुहुन्छ, सबै न्यायमा गल्ती जति भएको छ होइन त्यो एक दिन सोच्याइ नै छ। त्यो धनी मानिस मरेको थियो होइन, अनि त्यो लाजरस पनि मरेको थियो, अनि के भन्यो अब्राहमले भने, ए छोरा सम्झ त, तिम्रो जीवनकालमा चाहिँ तिम्रो असल असल कुराहरू पायो, अनि लाजरसले खराब कुराहरू पायो, तर अहिले चाहिँ लाजरसले चाहिँ विश्राम पाएको छ र तिमी चाहिँ तडपिरहेको छ। परमेश्वरले चाहिँ ठिक न्याय चाहिँ गर्नुहुन्छ अहिले नभए पनि। निर्दोष व्यक्ति मारिएको सबभन्दा महत्वपूर्ण र ठूलो उदाहरण त यही हो, येशू ख्रिस्टकै। अब संसारमै पापै नभएको व्यक्ति त उहाँ मात्र हुनुहुन्थ्यो, उहाँको मुखमा छल पनि पाइएन, उहाँले कुनै पाप गर्नु भएन भनेको छ। तैपनि उहाँलाई चाहिँ क्रुसमा फाँसी दियो, सबभन्दा नराम्रो खालको मृत्यु थियो पनि। ख्रिस्टको मृत्यु विचार गर्दाखेरि चाहिँ त्यसैले हामी यो सम्झनुपर्छ कि उहाँले भोग्नुभएको दण्ड, उहाँले बगाउनु भएको त्यो रगत, उहाँ त निर्दोष हुनुहुन्थ्यो, त्यस भए किन? मेरो लागि त्यही मात्र हुन्छ, मेरो कारण उहाँ मर्नुभयो, हाम्रो पापको निम्ति ख्रिस्ट मर्नु, हामीलाई ती प्रेम गर्नुभयो। पहिलो पत्रुस तीनको एउटा पद पढौँ न हामी, पहिलो पत्रुस तीनको अठार सुन्दर पद छ, लेखिएको छ, किनकि हामीलाई परमेश्वर कहाँ पुर्याउनलाई ख्रिस्टले पनि धर्मी जनले अधर्मीहरूका निम्ति पापहरूको लागि एकपल्ट दुःख भोग्नुभयो र शरीरमा मारिनुभयो र आत्माद्वारा जीवित पारिनुभयो। के तपाईँले धन्यवाद दिनुभएको छ, प्रभु तपाईँ मेरो लागि मर्नुभयो, मलाई यस्तो प्रेम गर्नुभयो, मलाई परमेश्वर कहाँ पुर्याउनलाई मेरो मृत्युदण्ड नै लिनुभयो, म मृत्युदण्ड लायक थिएँ। हामीलाई त्यस्तो लाग्दैन थियो पहिला, मैले के गरेछु र भन्दा, मृत्युदण्डको लायक म त कहाँ, मृत्युदण्डको लायक म त इनाम पाउन लायक भन्दान्थ्यो हामी। तर हामीले सुसमाचार सुनेपछि बुझ्यौँ हामी मृत्युदण्ड लायक पाउन लायक व्यक्तिहरू, तर येशु ख्रिस्टले त्यो मृत्युदण्ड भोग्नुभयो अनि उहाँलाई सदा सर्वदा धन्यवाद होस्, उहाँले तिर्दिनु भयो। अब रोमी 13 5 जाउँ, मृत्युदण्ड सम्बन्धी हेऱ्यौँ, अब चाहिँ रोमी 13:5। यो पदमा लेखेको छ, यसकारण तिमीहरू क्रोधको कारणले मात्र होइन तर विवेकको कारणले पनि अधीनतामा रहनुपर्छ। हेर्नुहोस्, पावलले चाहिँ सिकाउँछन् कि विश्वासीहरू तिमीहरू सरकारी अधिकारीहरूको अधीनमा रहनुपर्छ, रहनुपर्छ, यो आवश्यक छ भन्दैछ। अनि दुईटा कारण पावलले चाहिँ यहाँ प्रस्तुत गर्छन्, एउटा चाहिँ क्रोधको कारणले भन्छन्, अर्को चाहिँ विवेकको कारणले। यो भनेको के हो? क्रोध भनेको चाहिँ कानुन भङ्ग गरेमा पाइने दण्डलाई चाहिँ क्रोध भनेको छ, सरकारले चाहिँ त्यो क्रोध कार्यान्वयन गर्छ हामी माथि। अर्थात् क्रोधको कारण हामीले चाहिँ आज्ञा पालन भनेको मतलब ओहो नराम्रो प्रतिफल पाइन्छ यो गरे भने त अह म त्यो छुनु पनि हुन्न, त्यो गर्नै हुँदैन। यसबाट यो देख्छौ अपराधलाई निरुत्साहित पार्दो रहेछ, त्यसैले अपराधलाई निरुत्साहित पार्ने कुरा त्यहाँ केही न केही हुनुपर्छ। दण्ड हटायो भने डर पनि हट्छ अनि अपराध उठ्छ। पहिलो चाहिँ क्रोधको कारण हामीले चाहिँ अधीनमा रहनुपर्छ सरकारको। दोस्रो चाहिँ विवेकको कारण भनेको सफा विवेक जहिले पनि विश्वासीले राख्नुपर्छ, यो चाहिँ हाम्रो 14 अध्यायमा पनि अध्ययनमा आउँदैछ। अर्थात् हामीले भन्न सक्नुपर्छ प्रभु म एउटा नियम अनुसार जिउने म नागरिक हुँ, तपाईँले भन्न सक्नुपर्छ मैले देशको कुनै नियम मिचिरहेको छैन, जहाँसम्म त्यो तपाईँको विरुद्धमा छैन भने म परमेश्वरका नियमहरू पनि र नेपाल देशको नियमहरू पनि म पालन गर्दैछु। किन? किनभने परमेश्वरले मलाई यही आज्ञा गर्नुभएको छ। सफा विवेक हुन्छ त्यसपछि, नत्र भने हामीलाई चाहिँ सफा विवेक हुँदैन। अब धेरैजना चाहिँ अविश्वासीहरू त के विश्वासी भन्नेहरू पनि क्रोधको कारण चाहिँ कतिपटक उनीहरूले चाहिँ सरकारको नियम पालन गर्छ, ओहो नत्र भने त पक्रिन्छ है, पक्राउ पर्छ है, जरिवाना तिर्नुपर्छ त्यहाँ, होस् हामी नगरौँ त्यसो, उनीहरूले त्यसो गर्ला। तर दोस्रो कारण चाहिँ गर्दैन, विवेकको कारण पावलले भन्छ, उनीहरूको सोचाइ चाहिँ अब उम्किन सक्छु भने गरम क्यारे, कसैले पनि थाहा पाउँदैन, पक्राउ परिँदैन, ठिकै भयो है, होइन विवेकको कारण पनि हामीले गर्न हुँदैन। कतिले चाहिँ राजस्व छल्छन्, कर छल्छन्, नक्कली कागज बनाउँछन्, उमेर ढाँट्छन्, यो सब वास्तवमा गलत हुन्, गैर कानुनीहरू हुन, त हामी उम्किरहेको होला तर गलत हुन्, हाम्रो विवेक सफा हुँदैन। नक्कली प्रमाण पत्रहरू बनाउने यस्ता कामहरू हामीले कहिले गर्न हुँदैन। एकचोटि कहिले छोरीको नागरिकता बनाउँदाखेरि त्यहाँ लाइनमा बसिरहेको थियौँ, अनि त्यहाँ अर्को एकजना केटो थियो, तिम्रो उमेर कति हो, उसले ढाँटिरहेको थियो, पक्रा परिहाल्यो त्यहीँ के। अनि यसरी मान्छेले सामान्य ठान्छन्, अविश्वासी त उसको विवेक उसले लट्याएको हुन्छ, तर विश्वासीले त एकदम सफा विवेक राख्नुपर्छ अनि प्रभुको सेवा त्यसरी गर्नुपर्छ भनेर पावल आफैले भन्ने मानेछ, मेरो सफा विवेकले आजसम्म म चाहिँ परमेश्वरको सेवा गरिरहेछु। ऊ अविश्वासी हुँदाखेरि पनि सफा विवेक राख्ने प्रयत्न गर्थ्यो भनेछ पावलले त। प्रभु येशूका जनहरूलाई सताउँदा पनि उसको विवेक त ठिक थिएन, तर विवेक अनुसार नै गरिरहेको थियो, त्यो गलत त गलत थियो, पछि उसको विवेक ठिक ठाउँमा आयो है, त्यो पनि हामीले अध्ययन गर्नेछ पछि। तर यस्तो समय पनि आउँछ प्रियहरू जब चाहिँ हामीले सरकारको आज्ञा पनि पालन गर्नु हुँदैन, अधिकारीहरूको आज्ञा नमान्न पनि आवश्यक पर्छ। तीनवटा उदाहरणहरू यहाँ नानीहरू छन् है, तिमीहरूलाई एउटा प्रश्न है, बाल बालिकाहरू सुन्दैछौ तिमीहरू, तिमीहरूलाई दानियलको बारेमा थाहा छ होला नि, होइन थाहा छ कि थाहा छैन? तीनजनालाई चाहिँ नबुकदनेजर राजाले मैले बनाएको मूर्तिलाई ढोगिनस् भने तिमीहरू तीनजनालाई नै आगोको भट्टीमा फालिदिन्छु भनेको थियो। तीनजनाको नाम के थियो याद छ नानीहरू? कता गयो हाम्रो नानीहरू? उनीहरूको नाम के थियो? एकजनाको नाम हजुर सद्रक मेसेक अभेदनेको, सबै नानीहरूलाई थाहा हुनुपर्छ तिनजना नाम त। अनि उनीहरूले के गरे, हामी ढोक्दैन है, अनि उनीहरूले अवज्ञा गरे सरकारकै आज्ञालाई चाहिँ तोडे उनीहरूले। अनि त्यस्तै छ नि हाम्रो भाइ बहिनीहरू, यदि स्कुलमा चाहिँ ल यहाँ आज चाहिँ सरस्वती पूजा छ, आज चाहिँ गुरु पूजा छ, अथवा कुनै के पूजा छ, ल यहाँ एउटा फुल चढाऊ त भन्यो भने चाहिँ तिमीहरूले त चढाउनु हुँदैन। अर्को छ दानियलकै पुस्तकमा उर्दिके निस्केको थियो भने 30 दिनसम्म कसैले राजालाई बाहेक बिन्ती चढाउन पाउँदैन, भनेपछि त प्रार्थना गर्नु पनि भएन, किनभने प्रार्थना भने त बिन्ती हो। तर दानियल चाहिँ उसले वास्तै गरेन त्यसको, उसको नियम मुताबिक अथवा आदत बमोजिम ऊ चाहिँ दिनको 3 पटक प्रार्थना गर्न चाहिँ आफ्नो कोठामा जान्थ्यो गए पनि, अनि उसलाई सिंहको खोरमा फाल्थ्यो। सद्रक मेसेक अभेदनेगो आगोबाट उम्के, परमेश्वरले बचाउनु भयो, दानियल सिंहको खोरबाट बचाइयो। यसरी प्रभुले चाहिँ हामीलाई सदाको लागि देखाउनु भएको छ कि यदि मेरो नियम विपरीत तिमीहरूलाई आज्ञा दिन्छ कसैले भने त्यो नमान, मेरो डर मान, बरु जे गर्नुपर्छ म गर्छु, परमेश्वरले भन्नुभएको छ। अर्को चाहिँ प्रेरित 5 अध्यायमा हो, त्यहाँ चाहिँ हामी पल्टाउँ प्रेरित 5 प्रेरित 5 चाहिँ अब प्रेरितहरूलाई नै अब धम्की दिएको थियो कि यो प्रचार गर्न छोड, येशु ख्रिस्ट बौरी उठ्नु भएको छ भन्ने कुरा, कि त तिमीहरू चाहिँ दण्ड भोग्न तयार हो। तर के जवाब दिन्छ प्रेरितहरूले हेर्नुहोस्, पत्रुस चाहिँ उनीहरू पक्षमा बोल्दै 5:29 तब पत्रुस र अरू प्रेरितहरूले जवाब दिँदै भने हामीले मानिसहरूको भन्दा परमेश्वरकै आज्ञा पालन गर्नुपर्छ। यही हो हाम्रो, हामीले पछ्याउनुपर्छ जब चाहिँ अधिकारीहरूले परमेश्वरकै अधिकार क्षेत्रमा चाहिँ हस्तक्षेप गर्न थाल्छ, परमेश्वरकै व्यवस्थापनलाई उल्लङ्घन गर्छ, अनि मान्छेको आज्ञा र परमेश्वर आज्ञा जुझ्छ है, कसको आज्ञा मान्ने स्पष्ट छ, परमेश्वर आज्ञा मान्ने। श्रीमान श्रीमतीको सवाल पनि त्यही हो, श्रीमान अविश्वासी श्रीमती विश्वासी, अथवा श्रीमती अविश्वासी श्रीमान विश्वासी, अनि एउटाले अर्कोलाई भन्छ है कि तिमी प्रार्थना नगर, बाइबल नपढ, सङ्गति नजाऊ, इत्यादि चुप बस, होइन अब त प्रभुको त आज्ञा छ है, अनि कुन चाहिँ मान्ने? स्पष्ट छ प्रभुको आज्ञा मान्ने। हामीले मानिसहरूको भन्दा परमेश्वरकै आज्ञा पालन गर्नुपर्छ. अब रोमी 13 6 आइपुगेका छौँ. अब रोमी 13 6 पढ्छौँ. किनभने यही कारणले गर्दा तिमीहरूले कर पनि तिर्दछौ, किनकि तिनीहरू यही काममा निरन्तर लागिरहने परमेश्वरका सेवकहरू हुन्. कर तिर्नुपर्छ भनेर बाइबलले सिकाउँछ. अब किन कर तिर्ने? जवाफ, किनकि सरकार चाहिँ परमेश्वरको सेवक हो. त्यसैले परमेश्वरको सेवकहरूलाई त हामीले टेवा दिनुपर्छ. उनीहरू सार्वजनिक सेवकहरू हुन्, उनीहरू परमेश्वरको इच्छा कार्यान्वयन गर्दैछ, खराबलाई कुकर्मीहरूलाई दण्ड दिएर अनि हामीलाई चाहिँ सुरक्षा दिएर इत्यादि. अनि त्यसैले उनीहरू चाहिँ यो सेवामा चाहिँ निरन्तर लागिरहन्छन् रे. हेर्नु न, छ पदमा त्यही लागेको छ. किनकि अर्तिर्ने, किनकि तिनीहरू यही काममा निरन्तर लागिरहने परमेश्वरका सेवकहरू हुन्. हो कि भने हेर्नु न, निरन्तर नै छ सरकारको काम. यदि एक दिन सरकार बिदामा लिदियो भने चाहिँ कति अपराध हुन्छ होला, सोच्नुहोस् त. पुरै के आज चाहिँ पुलिसले पनि काम गर्दैन, आज कुनै पनि कानुन लागू हुँदैन, आज जे पनि गरे हुन्छ भन्ने घोषणा भयो भने हो मौका यही हो भन्न थाल्छ. अनि फोड्न जान्छ होला भाट भेटिनीलाई सबै सामान लिनलाई. मलाई त त्यही याद आउँछ कि ऋतिक काण्डमा चाहिँ जब पुलिसहरूले पनि त्यहाँ गर्नलाई गाह्रो परिरहेको थियो, दिन दाडे त्यहाँ चाहिँ लुटपाट चलिरहेको थियो. शङ्कुमूलमा थियौँ, घरको छानबाट हेरिरहेको थियो, त्यहाँ कम्प्युटर चोडेर दौडिरहेको थियो मान्छे. अनि त्यसैले त्यस्तो हुन्छ. अनि जस्तो कि भुइँचालो गयो, ठुलो भुइँचालो गयो भने सरकार लाग्छ त्यसमा, होइन त, को जान्छ त. बाढी पहिरो गयो, आर्मी दौडिरहेको हुन्छ, है. उनीहरूको लागि प्रार्थना गर्नुपर्छ. हामी परमेश्वरको सेवकहरू, हाम्रो भलाइको निम्ति हो. अनि के हुन्छ भने त्यस्तो एकदम ठुलै आपत्ति त्यस्तो पऱ्यो भने चाहिँ धेरैजना उनीहरू त्यसमा खट्नु परेकोले त्यो बेलामा चाहिँ चोरहरू चाहिँ अब अरू चिजमा चाहिँ अब पुलिसहरूको त्यसमा ध्यान दिन सक्दैन भनेर अपराधहरू बढ्छ पनि. यो सामान्य संसारभरि नै हुने गर्छ. त्यसैले उनीहरू त हाम्रो पक्षमा काम गर्नेहरू हुन्. उनीहरू हाम्रो सेवा गरिरहेछ भने हामी सित्तैमा त उनीहरूको सेवा लिनु हुँदैन. हामीले त उनीहरूलाई कर तिर्नुपर्छ. प्रहरीहरू, अनि हामी त नारायण गएपछि धेरैचोटि सुनिरहेछौँ. यहाँ बस्दाखेरि त कहिले पनि दमकलको आवाज सुनिँदैनथ्यो तर नारायणघाटमा त दमकलको आवाज सुनिरहन्छन् त्यहाँ. अब कारखाना आगो लाग्यो कि केमा आगो लाग्यो, टिन 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 गर्दाखेरि दमकलमा को दौडिरहन्छ? सरकारी निकाय त हो, त्यस्तो गाह्रो काम गरिरहन्छन् अरू. त्यस्तै अन्य सार्वजनिक सेवाहरू चाहिँ उनीहरूले पुर्याइरहेको हुन्छ. हामी एकदम धन्यवादी हुनुपर्छ उनीहरूको लागि. अनि त्यसैले हामी धन्यवाद दिने मात्र होइन, उनीहरूलाई आर्थिक पारिश्रमिक दिने जे हाम्रो भाग पर्छ हामीले दिनुपर्छ, खुसी साथ है हामी तिर्नुपर्छ जब मौका हुन्छ. अनि प्रभु खुसी हुनुहुन्छ यसमा. रोमी 13:7 अब यसलाई अझ बयान गरिएको छ. 7 यसकारण सबैलाई तिनीहरूलाई दिनुपर्ने कुरा देऊ, जसलाई कर दिनुपर्छ कर, जसलाई भन्सार दिनुपर्छ भन्सार, जसलाई डर दिनुपर्छ डर, जसलाई आदर दिनुपर्छ आदर देऊ. तिनीहरूलाई दिनुपर्ने कुरा देऊ. के भनेको? यो भनेको चाहिँ तिमीलाई ऋण लागेछ, ऋण लागेकोले त्यो फिर्ता दिनु. दिनुपर्ने कुरा देऊ, ऋण लागेको कुरा फिर्ता दिनु. जो वास्तवमा अर्काको हो त्यो देऊ भन्दैछ. त्यो यहाँबाट के सिक्छ भने हाम्रो समाजप्रति पनि हाम्रो ऋण छ. हामी विश्वासीहरूको पनि, सबै नागरिकहरूको, अनि हामी नेपाल देशको नागरिक हौ. हाम्रो समाजप्रति हाम्रो ऋण छ. त्यसैले सबै मानिसहरूप्रति रहेको हाम्रो यो दायित्व चाहिँ पूरा गर्न हामी जिम्मेवार छ. हामीले दिनुपर्ने चारवटा कुरा छ भने यो पदमा कर भन्सार डर र आदर. कर भन्सार डर र आदर. कर भनेको चाहिँ जेमा कर लाग्छ है, व्यक्तिमाथि पनि कर लाग्छ है. रोममा व्यक्ति पछि जायज जथामा कर लाग्छ, घरको कर, सवारी कर, जग्गाको कर, आय कर, व्यापारी कर विभिन्न करहरू है अनि त्यो तिर्नुपर्छ भनेछ भन्सार भनेको आयात निर्यात गर्दाखेरि सामान पैठारी सम्बन्धी कुरा हो सामानमा लाग्ने कर अथवा पटक्के कर होइन जुन बेला त्यो काम गर्छौँ त्यो बेला चाहिँ त्यो कर तिर्नुपर्छ हामीले भन्सार अनि त्यसैले अर्को चाहिँ डर भनेछ कोही कोही चाहिँ हाम्रो डरको योग्य छन् भनेछ यो डर भनेको सम्मान दिनुपर्ने जस्तो कि अर्को शब्द पनि छ उस्तै खालको आदरको योग्य पनि भनेछ पुलिस अफिसरहरू उनीहरूलाई हामीले सम्मान गर्नुपर्छ न्यायाधीशहरू के भन्छ उनीहरूलाई होइन एउटा शब्द प्रयोग गर्छ नि मैले बिर्सिरहेको छु न्यायाधीशहरूलाई चाहिँ एउटा शब्द नै प्रयोग गर्ने गर्छ अड्डा अदालतमा कसैले याद छ यो रहनर अङ्ग्रेजीमा तर नेपालीमा श्रीमान श्रीमान भन्छ हो आदर देऊ भनेछ अविश्वासीहरूलाई पनि थाहा छ त्यसैले यस्तो पदहरूमा रहेका व्यक्तिहरूलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ आदरको योग्य हुन्छ उनीहरूको पदको कारणले अनि परमेश्वरले भन्नुभएकोले उनीहरूको चरित्रको कुरा गरेको होइन उनीहरू आफै पापी हुन् अविश्वासी हुन् सायद घुस पनि खान्छ ल ठिक छ ठिक छ भने होइन तर मुखबाट निस्के के अरे त्यो रेकर्डबाट काटिदिनुहोस् है ठिक छैन त्यो तर भन्न खोजेको चाहिँ उनीहरू हो उनीहरूको जीवन चाहिँ उनीहरूको आचरण इत्यादि दोषपूर्ण होला तर उनीहरू त्यो पदमा छन् अनि कुनै पनि व्यक्ति परमेश्वरको अनुमति बिना त्यो पदमा पुगे हुँदैन नेबुकदनेजर राजा पनि पिलातस पनि त्यसैले आदर दिएर सबैलाई आदर गरेर अहिले पहिले पढेको थियौँ पहिलो पत्रसुदीको सत्रमा तर अब चाहिँ हामी चाहिँ अब अर्को खण्ड सुरु हुनलाई चाहिँ हुन त सात पदसँगै जोडिन्छ अनि त्यो चाहिँ कुनै पनि कुरामा कसैको ऋणी नहो भन्ने कुरा त्यो भनेको के हो हामी राम्ररी अध्ययन गर्न चाहन्छौँ